नमस्कार। कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई स्वागत छ। म अर्जुन पोखरेल। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com संसारभर सुन्न सकिन्छ। फरक फरक दिन फरक फरक विषयमा प्रस्तुत हुने यो कार्यक्रम आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि तपाईँले सुन्न सक्नुहुन्छ। बुधबार अर्थात आजको कार्यक्रम भने आर्थिक विषयमा केन्द्रित हुनेछ। नेपालले सूचना प्रविधिको क्षेत्रमा फड्को मारिरहेको छ। प्रविधिमा फड्को मारेसँगै यसको सकारात्मक असर बैंक तथा वित्तीय संस्थामा पनि परेको छ। खल्तीभरि पैसा बोकेर हिँड्नुपर्ने बाध्यता अन्त्य भइसकेको छ। एटीएम कार्डबाटै भुक्तानी, मोबाइल एप्सबाट भुक्तानी लगायतका सुविधा लिनेको संख्या दिनदिनै बढ्दो छ। मोबाइलको रिचार्ज, बिजुलीको बिल मात्रै होइन, फिल्मका टिकट अनि रेस्टुरेन्टको बिल पनि एकै क्लिकमा तिर्न सकिन्छ। तर ब्याङ्किङ क्षेत्रमा प्रविधिले जति सजिलो बनाइदिएको छ, चुनौती पनि उत्तिकै थपिएको छ। प्रविधिकै प्रयोग गरेर बदमाशी गर्ने जोखिम बढ़िरहेको छ। आजको कार्यक्रममा हामीले ब्याङ्किङ क्षेत्रमा साइबर सुरक्षाबारे कुराकानी गर्छौं। कुराकानीको लागि हामीसँग नेपाल राष्ट्र ब्याङ्कका उपनिर्देशक प्रहलाद गिरी, कृषि विकास ब्याङ्कको इन्फर्मेशन सेक्युरिटी विभागका व्यवस्थापक कुमार पुडासैनी र बेलायतको स्पेस डिफेन्स एण्ड इन्टेलिजेन्स संस्थाकी वरिष्ठ सुरक्षा विज्ञ ज्ञानु राउत हुनुहुन्छ। यहाँहरू तीनैजनालाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
धन्यवाद।
प्रहलाद सरबाट सुरु गरौँ होला। नेपाल राष्ट्र ब्याङ्क ब्याङ्क तथा वित्तीय संस्थाहरूको अनुगमन गर्ने, उनीहरूलाई चाहिँ यो गर यो नगर भन्ने, नेपाल राष्ट्र ब्याङ्कले चाहिँ ब्याङ्किङ क्षेत्रमा सूचना प्रविधिलाई अघि बढाउन चाहिँ के कस्तो कामहरू गरिरहेको छ अहिले, तपाईँबाट सुरु गरौँ।
धन्यवाद पोखरेलजी। ब्याङ्क तथा वित्तीय संस्थाहरूमा नयाँ नयाँ प्रविधि जन्य सेवाहरू जोडिरहेको अवस्था छ र वित्तीय क्षेत्रको सबलीकरणको लागि र वित्तीय स्थायित्वको लागि केन्द्रीय ब्याङ्कको नाताले नेपाल राष्ट्र ब्याङ्क हरेक किसिमका सुरक्षात्मक प्रविधिहरू अप्नाउन प्रतिबद्ध छ र हामीले पनि नयाँ नयाँ आइरहेका प्रविधिहरूलाई कसरी सरलीकरण रूपमा र कसरी चाहिँ नि सुरक्षा रूपमा चाहिँ नि त्यसलाई एप्लिकेसनहरू चाहिँ नि गर्ने भन्ने कुरामा हामी सुनिश्चित गरिरहेको अवस्था छ। अब अहिले तपाईँले भन्नुभयो क्यासलेस खल्तीदेखि लिएर अब विभिन्न एप्लिकेसन्सहरू आइरहेको अवस्था, यसले मानिसहरूको जनजीविकामा एउटा सकारात्मक प्रभाव पार्ने र भुक्तानीदेखि लिएर हरेक क्यास ट्रान्जेक्सनदेखि लिएर हरेक किसिमको जुन वित्तीय कारोबारमा यसले सघाउ पुर्याउने अवस्था रहेको देखिन्छ। किनभने नयाँ नयाँ प्रविधिहरू विकास हुँदै जान्छन्, मान्छेहरूले त्यो प्रविधिलाई अँगाल्न खोज्छन् किनभने त्यो भरपर्दो हुन्छ, त्यो सरल हुन्छ, इजी टु युज हुन्छ र तर त्यसमा चाहिँ अब यो सुरक्षात्मक दृष्टिकोणले त्यसमा कतिपय कुराहरू हामीले त्यसमा नियमहरू कानुनहरू त्यसमा चाहिँ राखिरहेको अवस्था छ र अब समग्रमा भन्नुपर्दा वित्तीय सबलीकरणमा यो एउटा ठूलो कोसे ढुङ्गा हो तर यसका चुनौतीहरू धेरै छन्। अब कसरी सुरक्षित रूपमा, नेपाल आफै पनि एउटा प्रुभेन कन्ट्री चाहिँ होइन, यो हामीले के छ भने अब अरू देश पश्चिमा देशहरूबाट यो आउँदै गरेको यो प्रविधि त नेपाल आफैमा बिस्तारै विकास हुँदै आएको हो र अरू अरू देशबाट यो जुन किसिमको इन्भेन्सन्सहरू आउँदै गरेको नयाँ नयाँ टेक्निकल इन्भेन्सन्सहरू आइरहेको अवस्थालाई यसलाई कसरी चाहिँ अगाल्ने र ब्याङ्किङ क्षेत्र वित्तीय क्षेत्र पनि अस्तित्व छैन यसलाई कसरी सुरक्षित राख्ने भन्ने हाम्रो लागि चुनौती छ। यसमा सम्बन्ध ठूलो कुरा चाहिँ चुनौती भनेको उपयुक्त नीतिहरूको तर्जुमा निर्माण गर्ने एउटा छ र सरकारवालाहरूसँग बसेर हामीले पर्याप्त
नीतिको बारेमा एकछिनमा आउँछ। अब कुमारजीसँग जान चाहन्छु, तपाईँ त सेक्युरिटी विभाग नै हेर्नुहुने भयो, त्यहाँ सेक्युरिटी थ्रेट चाहिँ कतिको थपिएको छ? हामीले एकदमै सूचना प्रविधिमा फड्को मार्यौँ भनेर गर्व गरिरहँदाखेरि चाहिँ त्यसबाट चुनौती चाहिँ कतिको देख्नुहुन्छ?
अब यो साइबर सुरक्षा, साइबर सेक्युरिटी भनेको चाहिँ अब ग्लोबल एजेन्डा हो। ग्लोबल एजेन्डा भएको कारणले गर्दाखेरि नेपाल मात्र होइन संसार नै अब यसमा चाहिँ नि डिपिट छ भनौँ न। भनेपछि अब हामीलाई चुनौती छ, डेफिनेटली साइबर सेक्युरिटीको चुनौती छ। चुनौती भए तापनि टेक्नोलोजीलाई अँगाल्नु पनि पर्नेछ र टेक्नोलोजीलाई अँगाल्दाखेरि सुरक्षालाई साइबर सेक्युरिटी साइडमा साइड लाँदाखेरि चाहिँ नि हामीले के गर्नुपर्छ भनेदेखि अब रिक्स, साइबर रिक्स भनेर भन्छौँ, त्यो साइबर रिक्सलाई मिटिगेट गर्नको लागि अपनाउनु पर्ने विधिहरू, तरिकाहरू चाहिँ नि अपनाउनु पर्छ। जस्तै हामीले अब रिक्स असेसमेन्ट भनेर भन्छौँ। अब रिक्स असेसमेन्ट भनेको चाहिँ अहिले प्रविधि मात्र होइन, इन्टायर अर्गनाइजेसनको पर्सपेक्टिभबाट, युजर सेन्ट्रिक पर्सपेक्टिभबाट रिक्स असेसमेन्ट गरिनुपर्छ एउटा कुरा। अर्को कुरा पोलिसी र प्रोसिडियरको कुरा त आइहाल्यो। हामीसँग प्रविधि मात्र भएर हुँदैन त्यसका लागि चाहिने पोलिसी प्रोसिड्युर्स अनि प्रविधि र प्रविधि सँगसँगै एजुकेसन अवेरनेस र ट्रेनिङ हुनुपर्छ अनि मात्रै हामी चाहिँ सुरक्षित हुन सक्छौँ।
ज्ञानजी कहाँ गए हामी पश्चिमा देशहरूभन्दा त अरू हिसाबमा 100 वर्ष पछाडि छौँ भनेर भन्छौँ के देख्नुहुन्छ तपाईँ नेपालको अहिले ब्याङ्किङ प्रणालीमा आइरहेको सूचना प्रविधिको प्रयोग र यसको चुनौतीमा चाहिँ कसरी हेर्नुहुन्छ तपाईँले?
मैले हेर्नुपर्दा जस्तो कुमारजीले अघि भन्नुभयो अवेरनेस त्यो एउटा चाहिँ मेजर अब इस्यु देखिन्छ र अर्को चाहिँ हामीले फ्रेमवर्कहरू चाहिँ छैन भन्नाले रुल्स रेगुलेसन्सहरू चाहिँ के गरी कसरी प्रविधि छ सबैले युज गरिरहेछौँ र प्रविधि युज गर्नु पनि पर्छ हामीले तर के भने त्यो प्रविधि युज गर्नको लागि चाहिँ के छ त रुल्स रेगुलेसन पोलिसी फ्रेमवर्कहरू चाहिँ एउटा सर्टेन टप लेभलबाट चाहिँ सिक्युरिटी चाहिँ बटम अप अप्रोच हुनु हुँदैन चाहिँ टप डाउन अप्रोच हुनुपर्छ त्यो चाहिँ रेगुलेसनहरू चाहिँ अलिकति कमी चाहिँ नेपालको कन्टेक्स्टमा देखिएको छ। टेक्नोलोजी भन्नुहुन्छ भने यहाँ र उहाँ बोर्डरलेस हो सेम टेक्नोलोजी उहाँ पनि युज हुन्छ यहाँ पनि युज हुन्छ। टेक्नोलोजीको भन्दा पनि हाम्रो मेजर इस्यु चाहिँ हाम्रो फ्रेमवर्क रुल्स रेगुलेसन्स अवेरनेस त्योसँग चाहिँ लाइक मोस्टली सम्बन्धित छ।
लाजी त्यस्तो हो हामी एकदमै उहाँले भने जस्तो बोर्डरलेस भइहाल्यो सूचना प्रविधि भनेको त बाहिरकोले जे प्रयोग गर्छन् हामी कहाँ पनि त्यति धेरै बन्देज छैन नीतिहरूमा चाहिँ अलिक बढी फोकस हुनुपर्ने रहेछ भन्नुभयो ज्ञानोजीले हामी नीतिहरूमा त्यस्तो धेरै पछाडि छौँ।
एक्ज्याक्टली पछाडि त होइन हामीले उपयुक्त नीति बनाउन नसकेको कुरो चाहिँ निर्विवाद सत्य हो। यसमा किनभने अब पहिला त एसेसमेन्ट गर्नुपर्छ एसेसमेन्ट भनेको विद्यमान अहिले हाम्रो भइरहेको नीति नियम र आइरहेको टेक्निकल इनोभेसन्सहरूको एउटा समीक्षा कुन लेभलसम्म हामीलाई थ्रेट आउन सक्छ कुन लेभलसम्म एउटा रिस्कको लेभल आउन सक्छ त्यसको एसेसमेन्ट त्यसको समीक्षा गरेपछि अनि उपयुक्त नीतिको तर्जुमा हुनसक्छ। त्यसमा चाहिँ नीतिको तर्जुमा गर्ने काममा नेपाल आफै पनि पूर्ण छैन हामीले पनि अरू देशहरूबाट सिक्नुपर्छ। तर अब कसरी त्यसलाई गभर्निङ गर्ने त्यसलाई कसरी चाहिँ एउटा त्यो नीतिलाई इम्प्लिमेन्टेसन गर्ने त्यसको फ्रेमवर्क भनेको त्यसको ढाँचा संरचना कसरी बनाउने भन्ने कुरो चाहिँ महत्त्वपूर्ण हो जुन ज्ञानीजीले भन्नुभएको छ त्यो चाहिँ सबभन्दा महत्त्व पहिला के हुन्थ्यो भनेदेखि टेक्निकल कुराहरूमाथि बढी जोड दिइन्थ्यो अब अहिले पोलिसी पिपल र चाहिँ नि फ्रेमवर्कमा कुरा आएको छ गभर्निङ फ्रेमवर्कमा कुरा चाहिँ बढी केन्द्रित भइरहेको अवस्था छ र हामीले पनि त्यो कुरालाई आत्मसात गरेका छौँ।
तर त्यो हामीले सजिलोतर्फ जाँदै गर्दा त्यसका चुनौतीहरूलाई चाहिँ राष्ट्र ब्याङ्कले पनि अलिकति ख्याल गर्न नसकेको हो कि जस्तो पनि देख्छ।
कस्तो चुनौती भन्नुभयो?
जस्तो ई पेमेन्टको कुराहरू आउँछ नि ई पेमेन्टमा जस्तै हामीले मोबाइलबाटै पेमेन्ट गर्न
मैले बुझेँ त मैले लिमिट त्यहाँ राखेको छ भन्नुभयो होला अलिक कम लिमिट छ अहिले मोबाइलबाट 5,000 को लिमिट छ बढी होइन त्यो लिमिट चाहिँ किन चाहिँ अब ई पेमेन्टलाई एकतिर चाहिँ बढावा दिने
सुरक्षाकै कुरो
होइन सुन न त्यही त अब हाम्रो नीति पनि भोलि गएर क्यासलेस नै हुने हो किनभने प्रविधिसँगै संसार एकतिर दौडिरहेछ भने नेपाल पछि पर्न सक्दैन हामी पनि दौडिने हो सँगसँगै हामी पनि प्रविधिमा अरू सबै देशहरू एकतिर दौडिया छन् हामी पछाडि पर्न सक्दैनौँ किनभने हामी सबैसँग इन्टरकनेक्टेड छौँ। अब यो ई पेमेन्टदेखि यो भुक्तानी मात्रै होइन भोलि हामी ब्याङ्किङको अनेक सबै जस्तो फरेन एक्सचेन्जदेखि लिएर लेन्डिङ र डिपोजिटको अरू पनि जस्तो अनबोर्डिङ गर्ने ट्रान्जेक्सनहरूलाई पनि हामीले कसरी यसलाई चाहिँ सिम्प्लिफाई गर्न सक्छौँ भन्ने कुरामा पनि हामी फरेन फर्मर्स भनेको हाम्रो एउटा गभर्नेन्स फ्रेमवर्क नै अलिकति राम्रोसँग हामीले तयार गर्न सकिरहेका छौँ त्यसमा एउटा रिस्क एसेसमेन्ट हुँदैछ हामी गरिरहेका छौँ त्यो र अब क्यासलेस चाहिँ युगलाई र ट्रान्जेक्सनलाई हामी बढावा दिनलाई हामी यो वान बाई वान ग्रेजुअली हुनुपर्ने रहेछ कि हाम्रो जस्तो देशमा चाहिँ हामी अलिकति रिस्क प्रोन जोनमा छौँ कि हाम्रो अलिक सिस्टम के छ भने तपाईँलाई रिसेन्टली थाहा होला बङ्गलादेशमा लास्ट इयर स्विस सिफ्ट ह्याक भएर चाहिँ कति विदेशी मुद्रा चाहिँ बाहिर चोरेर लिएर गयो होइन त्यो बाँकी छ नेपालमा पनि एक दुईवटा केसहरू चाहिँ भइरहेको अवस्था छ र हाम्रो जस्तो देशमा चाहिँ सिक्नु पनि पर्छ अनि भोलि कुनै एउटा डिजास्टर एकैचोटि आइहाल्यो भने त्यसलाई कसरी मिटिगेट गर्ने भन्ने हामीसँग चाहिँ एउटा अल पार्टी स्टेक होल्डर्सको एउटा त्यो हाम्रो फ्रेमवर्क छैन कि अनि टेलिकम सर्भिसमा पनि अहिले तपाईँलाई थाहा छ होला ओटिपी भन्ने एउटा जेनेरेट हुन्छ बाई द वे कुनै एउटा ट्रान्जेक्सन गरौँ तपाईँको मोबाइलमा एउटा ओटिपी आउँछ टु वे अथेन्टिकेसन भन्छौँ त्यसलाई त्यो ओटिपी राखेपछि अनि त्यो भ्यालिडेट हुन्छ अनि त्यसपछि ट्रान्जेक्सन कम्प्लिट हुन्छ होइन अब कहिले कहिले ओटिपी चाहिँ मेबी वाट एभर प्रब्लम चाहिँ त्यो चाहिँ लेट आइदिन सक्छ कि तपाईँले भनेको बेला त्यसको टाइम आउट भएर लेटमा आइदिन सक्छ त्यो टेलिकमको इस्युज होला।
कुमारजीसँग जान चाहन्छु केसका कुरा गरौँ न अब यो ब्याङ्किङ प्रणालीमा चाहिँ साइबरको थ्रेड चाहिँ कतिको छ कस्तो कस्तो केसहरू चाहिँ आउँछ तपाईँ त त्यही विभागतिर पर्नुभयो।
अब जेनरली अब केसेसहरू भन्दाखेरि अब हामी सेक्युरिटीका प्रोफेसनल्सहरू 24 घन्टा 7 दिन 365 दिन अवेक हुनुपर्छ संसारमा सेक्युरिटी जिन सेक्युरिटी भनेर भन्छौँ जति समय मेरो सिस्टम सिक्योर हुन्छ भनेर म भन्छु, त्यति नै समय मेरो सिस्टम इनसेक्युरिटी हुन्छ, सो सेक्युरिटी इज इनसेक्युरिटी। अनि हामी चाहिने के भनेदेखि, अब केसेसहरूको कुरा गर्दाखेरि त अब विभिन्न किसिमको अट्याकहरू आउँदाखेरि अट्याकलाई मोनिटर गर्नुपर्छ क्या। अनि हामी सधैँ के भन्छौँ भने अब कुनै घटना घट्छ अनि यस्तो भयो भनेर भन्छौँ, घटना घट्नु भन्दा अगाडि जब हामीले प्रोएक्टिभ रिस्क असेसमेन्ट भनेर भन्छौँ, प्रोएक्टिभ मेजर्सको कुरा पहिला गर्नुपर्छ। भनेपछि प्रोएक्टिभनेस, हामी कतिको प्रोएक्टिभ छौँ त, हामी जति प्रोएक्टिभ छौँ त्यति चाँडो चाहिँ नि मैले चाहिँ नि सेक्युरिटीको इन्सिडेन्ट चाहिँ नि थाहा पाउन सक्छु कुनै किसिमको अट्याक होइन। त्यसको लागि प्रोएक्टिभनेस हुनुपर्छ, प्रोएक्टिभली हेर्नुपर्छ, मोनिटर गर्नुपर्छ क्या। अनि अब प्रविधि त प्रविधि धेरै कुरा विकास भइसक्यो, हामी अघि न हाम्रो ज्ञानोजीले पनि भन्नुभयो अब अहिले हाम्रो यो आइटी आइसिटी भनेको चाहिँ नि यो बोर्डरलेस टेक्नोलोजी हो, हामीले सबै ब्याङ्कहरूमा चाहिँ नि सोफिस्टिकेटेड टेक्नोलोजी युज नगरेका होइनौँ, प्रविधि युज भएको छ तर हामीले त्यो प्रविधि सँगसँगै आउने अथवा त्यो प्रविधिबाट हुने थ्रेट्सहरूलाई कतिको मोनिटर गरेका छौँ,
जोखिममा कतिको छौँ तपाईँ थ्रेटको कुरो गरिहाल्नु
भन्दैछु। हामीले प्रविधि 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 मात्र भनिरहेको छौँ क्या। अब म आफै टेक्निकल एक्सपर्ट भएर टेक्नोलोजी, सेक्युरिटी इज नट अ टेक्नोलोजी, सेक्युरिटी इज नट अ प्रडक्ट द्याट यु बाई, इट्स अ प्रोसेस द्याट वी डु, त्यो प्रोसेस हो। यदि सेक्युरिटी प्रोसेस हो भनेदेखि हामीले के गर्नुपर्छ भने पहिला पहिला सेक्युरिटीको लागि हामीले नेटवर्क भन्थ्यौँ, पेरिमिटर भन्थ्यौँ, भने अहिले सेक्युरिटीमा त्यो पेरिमिटर होइन कि मान्छे भन्नुपर्छ क्या। इट्स अल अबाउट पिपुल, प्रोसेस, प्रडक्ट एन्ड पार्टनर्स। पिपुल पनि हो, प्रोसेस पनि हो, प्रडक्ट पनि हो, पार्टनर्स पनि हो। सो 75% थ्रेट्स भित्रबाट आउँछ, इनसाइडर थ्रेट्समा हामी डराउनुपर्छ। बाहिरको शत्रुभन्दा भित्रको मित्र नै शत्रु हुनसक्छ, यदि हामीले त्यो कुरा बुझाएको छ कि छैनौँ। हाम्रो भिजिबिलिटी कति छ, सेक्युरिटी इज अल अबाउट भिजिबिलिटी पनि हो, हामीले कति आकलन गर्छौँ, मैले तपाईँलाई कतिको विश्वास गर्छु होइन। सिक्युरिटी इज इनसिक्युरिटी भनिसकेपछि मैले त तपाईँलाई हेर्ने दृष्टिकोण पनि फरक तरिकाले हेर्नुपर्छ, मैले तपाईँलाई ट्रस्ट गर्नु हुँदैन, विश्वास गर्नु हुँदैन, कसरी पनि ट्रस्ट गर्नु हुँदैन सिक्युरिटीको प्रोफेसनलले।
ज्ञानजीसँग जान चाहे अलिकति तुलना गरौँ न, जस्तो बाहिरको ब्याङ्किङ प्रणालीको सुरक्षा र हाम्रो नेपालको प्रणालीको सुरक्षा, तपाईँ नेपाल आइरहन्छु भन्नुभयो बेलायतमा बसे पनि, यहाँ पक्कै पनि ब्याङ्कहरू प्रयोग गर्नुहुन्छ होला, हामीसँग अनौपचारिक कुराकानी गर्दा तपाईँले अघि घटना पनि भन्नुभएको थियो, ब्याङ्कहरूले चाहिँ आफ्नो ग्राहकको सुरक्षाको लागि नेपालमा गरेको जुन कामहरू छ त्यो चाहिँ पर्याप्त छ कि छैन?
अब पर्याप्त त कसरी छ भनौँ, च्यालेन्जेस डेफिनेटली छ यहाँ। उहाँले भन्नुभयो जुन हाम्रो अप्रोच चाहिँ अब रियाक्टिभ, मैले मोस्ट अफ द टाइम चाहिँ हाम्रो रियाक्टिभ अप्रोच देखेँ। सेक्युरिटीमा चाहिँ पहिला हामीले इन्सिडेन्ट हुनुभन्दा अगाडि प्रिभेन्ट गर्ने हो, प्रिभेन्ट गर्ने, यदि प्रिभेन्ट गर्नु, किनभने द इज नथिङ लाइक रिस्क फ्री इन्भाइरोमेन्ट इन द वर्ल्ड होइन। यदि त्यसलाई बचाउन सकिन्न भने वी सुड बी एबल टु डिटेक्ट इट, र त्यो चाहिँ त्यो डिटेक्सनमा चाहिँ प्रिभेन्सनमा पनि हामीले पिपल, प्रोसेस, टेक्नोलोजी, फिजिकल सिक्युरिटी इन एभ्रिथिङ वी क्यान युज, त्यो गर्न सकेन भनेदेखि डिटेक्ट गर्न सक्नुपर्छ।
भनेको हामीलाई थाहा नभएको पनि हुनसक्छ, हामी अलरेडी खतरामा भएका पनि हुनसक्छ।
तर अर्को चाहिँ उहाँले जुन पिन पोइन्ट गर्नुभएको थियो पिपल, द्याट्स अ की। मैले यो भन्न खोजेको द्याट इनसिक्युरिटी, पिपल इज द विकेस्ट लिङ्क बट दे आर आवर स्ट्रेन्थ होइन। अर्गनाइजेसन सिक्योर गर्न दे आर द विकेस्ट लिङ्क बट दे आर द स्ट्रेन्थ। र हामीले अवेरनेस प्रोग्राम चाहिँ विदाउट टेलिङ, मैले ब्याङ्कको नाम नलिकन भन्नुपर्दाखेरि चाहिँ म अस्ति एउटा ब्याङ्कमा गएको जहाँ चाहिँ रिसेप्सनमा कस्टमरको अकाउन्ट नम्बर, टेलिफोन नम्बर, नाम, उनीहरूको त्यो एटिएम कार्डको चाहिँ रिसेटको चाहिँ पेज, एउटै पेजमा हरेक कस्टमरको नाम राखेर त्यहाँ राखिएको थियो र सबैले साइन गर्दै, मलाई लाग्छ त्यो साइन गरेर कार्ड कलेक्ट गर्ने पेज थियो। म कस्टमर होइन त्यो ब्याङ्कको, म कुनै इन्फर्मेसनको लागि गएको थिएँ र त्यो चाहिँ त्यहाँ थियो। यदि यो कुरा चाहिँ विदेशी ब्याङ्कहरूमा हुने भने यो त ब्रिच हो, किनभने मेरो पर्सनल इन्फर्मेसन चाहिँ एक्सपोज भयो, आई डोन्ट हेभ निड टु नो।
यदि कुनैले चाहेको भए त्यहाँको त्यो इन्फर्मेसन लगेर उसले तुरन्तै जे पनि गर्न
सक्थ्यो, मेरो हातमा मोबाइल थियो होइन, फोटो खिचेर लिएर भयो भने सजिलो हुन्छ नि, साइबर क्राइम चाहिँ इट्स इजी। मैले चाहिँ त्यही भएर पिपल अवेरनेस ट्रेनिङ चाहिँ के हुन्छ, र विदेशमा हेर्नु पर्दाखेरि चाहिँ उनीहरूले हरेक कुरामा फोकस दिन्छ, पिपल चाहिँ के हो, त्यसपछि प्रोसेस, टेक्नोलोजी अनि फिजिकल सेक्युरिटी चाहिँ सबैतिर। फिजिकल सेक्युरिटी यहाँ चाहिँ मैले राम्रो, अलिक राम्रो देखेको छु।
तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com संसारभरि प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामीले ब्याङ्किङ क्षेत्रमा साइबर सुरक्षाबारे कुराकानी गरिरहेका छौं। कुराकानीको लागि हामीसँग नेपाल राष्ट्र ब्याङ्कका उपनिर्देशक प्रहलाद गिरी, कृषि विकास ब्याङ्कको इन्फर्मेसन सेक्युरिटी विभागका व्यवस्थापक कुमार पुरासैनी र बेलायतको स्पेस डिफेन्स एन्ड इन्टेलिजेन्स संस्थाकी वरिष्ठ सुरक्षा विज्ञ ज्ञानु राउत हुनुहुन्छ। उहाँहरूसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि तपाईँलाई कार्यक्रम बदलिदो नेपालमा फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभरि प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामीले ब्याङ्किङ क्षेत्रमा साइबर सुरक्षाबारे कुराकानी गर्छौं। कुराकानीको लागि हामीसँग नेपाल राष्ट्र ब्याङ्कका उपनिर्देशक प्रहलाद गिरी, कृषि विकास ब्याङ्कको इन्फर्मेसन सेक्युरिटी विभागका व्यवस्थापक कुमार पुरासैनी र बेलायतको स्पेस डिफेन्स एन्ड इन्टेलिजेन्स संस्थाकी वरिष्ठ सुरक्षा विज्ञ ज्ञानु राउत हुनुहुन्छ। यहाँहरू तीनैजनालाई फेरि पनि कार्यक्रममा स्वागत छ।
धन्यवाद।
धन्यवाद।
जस्तै हाम्रो नेपालीहरूको सामान्य जानकारी कहीँ दिन पऱ्यो भने हाम्रो व्यक्तिगत जानकारी किन अरूलाई जानकारी दिने भनेर मिडियामा पनि धेरै बहस भएको पाउँछौँ, तर ब्याङ्कमा चाहिँ सबैभन्दा लिक भएको कुरा यही पाउँछौँ। हामी केवाईसी फर्म भर्छौँ, हरेक ब्याङ्कमा हरेक तरिकाले भर्न परिरहेको हुन्छ, पटक्कै सुरक्षित छैन कि हाम्रो व्यक्तिगत विवरण त जहाँ जतिखेर जसले पनि पत्ता लगाउन सक्ने खालको भइदियो कि।
एक्ज्याक्टली। अब यसमा हाम्रो के छ भने यो फिनान्सियल ट्रान्जेक्सन गर्दाखेरि चाहिँ हामी ट्रान्सपेरेन्ट वेमा एउटा ग्लोबल कम्प्लायन्स पनि आइसकेको छ, मतलब विश्वव्यापी रूपमा अब अहिले हामी एन्टी मनी लन्ड्रिङ एन्ड टेरिस्ट फाइनेन्सिङ कम्ब्याटिङको चाहिँ हामी एउटा ग्लोबल कम्प्लायन्समा छौँ। त्यसको बमोजिम हाम्रो यहाँ एक्ट नियम कानुन पनि बनेको छ, नेपाल राष्ट्र ब्याङ्कले जारी गरेको एक निर्देशनमा पनि त्यो कुरा उल्लेख छ। त्यसले गर्दाखेरि एउटा ग्राहक जुन वित्तीय संस्थासँग जोडिन्छ उसका बारेमा जानकारी पूर्णतः लिनुपर्ने अवस्था आइपरेको हुन्छ। भोलि भवितव्य पर्ने यस्ता घटना कारण का लागि हामीले त्यो लिनुपर्ने हुन्छ। हामी यो संसारभरिकै यो नियमहरूबाट हामी पनि बाँधिएको छौँ, हामीले पनि यसमा चाहिँ आबद्ध छौँ। यो यहाँलाई जानकारी नै होला, सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय निवारण सम्बन्धी प्रोलिफिलेसनमा यो एफएटीएफ भन्छ, फिनान्सियल एसके टास्क फोर्स, नेपाल पनि एसिया प्यासिफिक ग्रुपको मेम्बर छ। यस अवस्थामा लिएर हामीले केवाईसीलाई अलिकति चाहिँ नि धेरै कन्फ्लिक्टेड गर्न खोजेका चाहिँ होइन, यसबाट चाहिँ ग्राहकको चाहिँ एउटा अध्यावधिक यो जानकारी चाहिँ लिन खोजेको, भोलि कुनै किसिमको त्यस्तो थ्रेटलाई हामीले चाहिँ मिटिगेट गर्न सक्यौँ भन्ने हाम्रो उदाहरण चाहिँ हो। अब कुरा कहाँ आउँछ भने त्यस्ता किसिमको जानकारी जुन डिपली कुनै एउटा कस्टमरको लिएको हुन्छ, उसको तिन पुस्ते जानकारीदेखि लिएर उसको एड्रेसदेखि लिएर उसको हरेक कुरा मोबाइल नम्बरदेखि लिएर उसको के थिएन किनदेखि लिएर यी कुराहरू चाहिँ अनअथराइज पर्सनलाई चाहिँ नि लिकिङ हुने र त्यो इन्फर्मेसनहरू कतै डिसमिनेट हुने हो कि भन्ने कुरामा चाहिँ हामी सजग हुनुपर्छ। त्यो कुरामा चाहिँ हामीले एउटा फ्रेमवर्क पनि बनाउँदैछौँ र हामी त्यो अनुसार जाँदै पनि छौँ, त्यसमा हामी सजग पनि छौँ। त्यो समस्या त्यो मात्रै हो
कुमारजी, जहाँ पनि सरकार चाहिँ पछाडि अपराधीहरू चाहिँ अगाडि हुन्छन्, अपराधीले जे अपराध गरे पनि त्योबाट पार सिकेर बल्ल सरकारले नीति नियम बनाउने र त्यसको सुरक्षाको उपायहरू अपनाउने भनेर भन्छौँ, यो कतै कतै सत्य हो पनि जस्तो लाग्छ। के हो कुराकानी नेपालको उसमा भन्दाखेरि चाहिँ हामीले अपनाउँदै आएको सुरक्षा र अपराधीहरूको लेभल हेर्दाखेरि चाहिँ के देखिन्छ?
अब यो सूचना प्रविधिमा पनि सुशासन भन्ने कुरा छ क्या, जसलाई हामीले गभर्नेन्स अफ इन्टरप्राइज आइटी भनेर भन्छौँ अथवा गभर्नेन्स भनेर भन्छौँ। अब यदि अब गभर्मेन्टले पनि यस्तो गभर्नेन्स फ्रेमवर्क्सहरू फलो गर्यो भने, जस्तो अब गभर्नेन्स अफ इन्टरप्राइज आइटीका फ्रेमवर्क्सहरू फलो गर्यो, अघि नै ग्यारेन्टी फ्रेमवर्क्सको कुरा भन्नुभयो, अब फ्रेमवर्क्सको कुरा फलो गरेर गभर्मेन्टले पनि अब त के गर्ने बेला भयो भने साइबर सेक्युरिटी अपरेसन सेन्टर चाहिने बेला भयो देशलाई, होइन एसओसी भन्छौँ क्या। एसओसी त मेरो रिकमेन्डेसनमा चाहिँ के हो भने प्रत्येक अर्गनाइजेसन हो, प्रत्येक ब्याङ्क हो, ब्याङ्कभित्र एसओसी चाहिन्छ, सेक्युरिटी अपरेसन सेन्टर चाहिन्छ, जहाँ साइबर सेक्युरिटी एक्सपर्ट्सहरू बसुन्, साइबर सेक्युरिटीको एक्सपर्ट्सहरू बसेर अनि त्यसपछि त्यो सिस्टममा आउने रिस्कहरूको एनालाइसिस गरौँ, नट फ्रम बटम अप पर्सपेक्टिभ क्या, टप डाउनबाट हेर्नु पर्यो। एउटा कुरा अब गभर्नमेन्टले पनि अब नयाँ नीतिहरू अथवा नयाँ कुराहरू गर्दैछ नगरे होइन किनभने अहिले डिजिटल नेपाल फ्रेमवर्कको कुराहरू भएको छ अब त्यसमा नयाँ नयाँ कुराहरू छन् एकदम इन्ट्रेस्टिङ छ पुरा इन्ट्रेस्टिङ छ तर कुन पर्सपेक्टिभबाट हेर्ने र प्रोएक्टिभली अब भनौँ न साइबर सेक्युरिटीको सेल बनाएर अथवा साइबर सेक्युरिटी युनिट अनि साइबर सेक्युरिटी अपरेसन सेन्टरको पर्सपेक्टिभबाट अब त इन्फर्मेसनै हो नि बिकज वी आर लिभिङ इन एज अफ इन्फर्मेसन लाइफ र इन्फर्मेसन मात्र भइपुग्छ क्या बाँच्नलाई केही पनि चाहिँदैन भनेपछि त्यो पर्सपेक्टिभबाट गभर्मेन्टले पनि बुझ्नु पर्यो इट्स नट इन्फर्मेसन इट्स डिजिटल डेटा 0 र 1 मात्र हो नि त
ज्ञानजी हामीले उताको र यताको कम्पेयर गरिरहेको छ अब ग्यापको कुरा गरौँ न हाम्रो सुरक्षा साइबर सुरक्षा विशेष गरी ब्याङ्किङ क्षेत्रसँग सम्बन्धित उता र यता जस्तै बेलायतको र नेपालकोमा चाहिँ ग्याप चाहिँ कतिको देख्नुहुन्छ तपाईँ
टेक्नोलोजीमा सेम टेक्नोलोजी मैले युज गरेको देखेँ उहाँ हामीले जे युज गर्छौँ लगभग त्यही छ उहाँले सकको कुरा गर्नुभयो होइन सेक्युरिटी अपरेसन सेन्टर भनेर भन्यो यहाँ पनि बिस्तारै विकास हुन्छ र सकको लागि चाहिने टेक्नोलोजीहरू उहाँले कुरा गर्नुहुन्छ लाइक लगभग सबैजनाले त्यही युज गरेको देख्यो उहाँ र यहाँ तर ग्याप चाहिँ मैले के देखेँ भने त्यो सक अपलाई चाहिँ कसरी अपरेसन गर्ने त त्यो पोलिसीहरू चाहिँ मा चाहिँ अलिकति हामी पछाडि हो कि यहाँ चाहिँ लाग्यो उहाँ चाहिँ पहिला पोलिसी फ्रेमवर्क हुन्छ अनि त्यसलाई सपोर्ट गर्ने टेक्नोलोजी हुन्छ टेक्नोलोजी मिन्स त्यो सपोर्ट द्याटमा हुनुहुन्छ यहाँ चाहिँ हाम्रो सर्टेन कुराहरू चाहिँ टेक्नोलोजी फोकस्ड भन्नुको मतलब ओके लगरिदम लिएर आयो भनेदेखि चाहिँ ओके त्यसले प्रब्लम सल्भ गर्छ त्यसले प्रब्लम सल्भ गर्दैन त्यसको लागि चलाउनलाई पोलिसी चाहियो होइन प्रोसिजर डिफाइन हुनु पर्यो स्ट्यान्डर्डहरू चाहियो त्यसमा चाहिँ हामी पछाडि छौँ अदरवाइज इन टर्म्स अफ टेक्नोलोजी हामी छैनौँ पछाडि
त्यो बनिरहेको छ त्यस्ता प्रोसिजर्सहरू बनाउने क्रममा चाहिँ हाम्रा सरकारी निकायहरू डिपार्टमेन्ट अफ आइटीदेखि लिएर साइबर सेल सरकारको जुन छ उहाँहरू पनि लागिरहनु भएको छ र ब्याङ्किङ वित्तीय क्षेत्रको लागि पनि अहिले नेपाल राष्ट्र ब्याङ्कले आइटी गाइडलाइन्स जुन राष्ट्र ब्याङ्क तथा वित्तीय संस्थालाई जारी गरेको छ त्यो पनि परिमार्जन गरेर ल्याउने क्रममा छ परिमार्जन हुँदैछ त्यो पनि ल्याउने क्रममा छ त्यसमा ती कुराहरू पनि एड्रेस हुन्छन् ज्ञानजीलाई यो जानकारी गराउँ र अब हामी बिस्तारै बिस्तारै अपडेटेड हुने हो किनभने हामीले देखेको जुन जुन प्रविधिहरू भित्रिन्छन् त्यो अनुसार बाहिर के भइरहेको छ भन्ने हुन्छ अब एउटा मलाई के लाग्छ एउटा सानो एउटा इक्जाम्पल यहाँलाई दिउँ एउटा किताब लेख्दा पनि चारवटा किताब पाँचवटा किताब यसो हेर्नुपर्ने हुन्छ रेफरेन्स बुकको रूपमा होइन कसले के गरेको छ नेपालमा पनि त्यस्तै फलो भएको छ रुल कानुनहरू जे पनि भन्दा पनि बाहिर के भइरहेको छ गरेका भन्ने कुराहरू हेरेर र त्यसो भन्नुको मतलब त्यो टोटली कपी भन्ने होइन कि हाम्रो यहाँको एसेसमेन्टलाई यहाँको चाहिँ नि समीक्षालाई यहाँको चाहिँ एक्ज्याक्टली लाई पनि हामीले त्यो विचार गराउँछौँ अर्को महत्त्वपूर्ण कुरा मैले भन्न के चाहेँ भने जस्तो कि यो टेक्निकल इनोभेसन्सहरू चाहिँ बाई द वे मैले धेरै फर्म्सहरूमा पनि भन्दै आइरहेको छु यो भने चाहिँ तपाईँको सप्लाई साइड इस्युज हो कि तपाईँले आपूर्ति मात्रै गर्ने कि डिमान्ड साइड इस्युज भनेको पिपुलको तर्फबाट पिपुललाई कसरी त्यो एडाप्टेबिलिटीमा ढाल्ने मतलब त्यो त्यो त्यसलाई चाहिँ एक्सेप्ट गराउने एबिलिटी बनाउने भन्ने कुरो महत्त्वपूर्ण हुने हुन्छ जस्तो तपाईँ एउटा क्यासलेस ट्रान्जेक्सन गर्न चाहिरहनु भएको छ डिजिटल ब्याङ्किङको एउटा प्रडक्ट युज गर्न चाहिँ तपाईँले त्यो तपाईँको एन्ड युजर भन्छौँ त्यसलाई तपाईँले त्यसलाई एक्सेप्टेबिलिटी तपाईँ एड्याप्ट कसरी हुनुहुन्छ त्यसमा त्यो महत्त्वपूर्ण हो त्यो बाई वे अफ ट्रेनिङ अवेरनेस त्यही हुनाले इनोभेसन्स आउँदाको साथसाथै त्यस्तो कुराहरूलाई पनि बढावा दिँदै जानुपर्छ किनभने हाम्रो चाहिँ मेजोरिटी अफ द पिपल एन्ड पपुलेसन आर स्टिल डिप्राइभ अफ गेटिङ सच एजुकेसन छ त्यस्तो लाग्छ
अब यो हाम्रो कार्यक्रम त एकदम विकसित देशदेखि दूरदराजमा पनि सुन्नुहुन्छ दूरदराजमा भर्खर ब्याङ्कहरू जान लागेका छन् हातमा एटिएम पऱ्यो भने मख पर्ने अवस्था अझै पनि छ तर हामी त्यसको बारेमा सोचिरहेका छैनौँ खास गरी यो एटिएम प्रयोगकर्ता र जुन हामीले अब अलिकति सहरतिर चाहिँ अहिले मोबाइल एप्लिकेसनहरू डाउनलोड गरेर सीमित त सीमित छ त्यो अब धेरै पैसा दिएको छैन त्यहाँ तैपनि जति पैसा भए पनि लस भयो भने त लस भइहाल्यो त्यसलाई चाहिँ जोगाउने सबभन्दा सुरक्षित राख्ने उपायहरू चाहिँ के हुन सक्छन् कुमारजीबाट
हो सुरक्षित राख्ने उपाय भनेको वित्तीय साक्षरता भन्छौँ हामी होइन लिट्रेसीको कुरा नै आउँछ किनभने कुनै पनि प्रविधिलाई प्रयोग गर्न र त्यसलाई सुरक्षित हिसाबले प्रयोग गर्न चाहिँ हामीले एजुकेसन अवेरनेस प्रोभाइड गर्नुपर्छ क्या जस्तो अब भनौँ न तपाईँले एटिएम कार्ड युज गर्दाखेरि कसरी गर्ने होइन अनि त्यसपछि अब मोबाइल ब्याङ्किङ प्रयोग गर्दा कसरी गर्ने भन्ने कुराहरूको चाहिँ नि हामीले ग्राहकलाई सुरक्षाको र अब हुने उसमा चाहिँ नि जोखिम यस्ता यस्ता हुन सक्छन् यस्ता यस्ता खालको जोखिम हुन सक्छन् भने चाहिँ तपाईँले चाहिँ नि यसरी चलाउनुहोस् यसरी चलायो भने सुरक्षित भएन सक् भन हुन सकिन्छ भन्ने कुरा चाहिँ एजुकेट गर्नु पर्यो, खास एजुकेसनै हो क्या नम्बर वान।
पहिला त सेवै पुर्याउनु पर्यो त्यसपछि एजुकेट गर्ने कि एजुकेट गरेर सेवा पुर्याउने भन्ने हो?
अब सेवा पुर्याउने पहिला त सेवै पुर्याउनु पर्यो, पहिला सेवा पुर्याएर एजुकेट गर्ने हो होइन। अब एजुकेट गरेर सेवा पुर्याउनु पनि सकिन्छ होइन, अब सेवा पुर्याएर एजुकेट गर्न सकिन्छ, त्यो चाहिँ प्यारल अपरेसन। तर 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 के चाहिँ हो भने सेवा चाहिँ पुर्याएको छ, एजुकेट गरेको छैन भने त्यसले चाहिँ नि ठुलो रिस्क निम्त्याउँछ।
प्रहलादजी, अलिकति मैले यहाँनिर आएँ तपाईँसँग, हामी एकदमै डिजिटलको कुरा गरिरहँदा, एकदमै अब क्यासलेस सिस्टममा जान्छौँ भनिरहँदाखेरि चाहिँ हाम्रा ब्याङ्क तथा वित्तीय संस्थाहरू त्यसको लागि कतिको तयार छन्?
तयार भइरहेका छन्। अब त्यसमा उनीहरूको कस्टको पाटो छ, अपरेसनल कस्टहरू बढिरहेको पाटो छ, र त्यो कस्टलाई कसरी चाहिँ नि एउटा अफोर्डेबल हिसाबले गर्ने भन्ने कुरा त लगाइरहेका छन्। अब यहाँलाई जानकारी नै होला, एउटा कोर ब्याङ्किङ सफ्टवेयरको विभिन्न कम्पनीहरूले ल्याइरहेको अवस्था छ, तपाईँको 1 करोडदेखि 50 लाखदेखि लिएर 10 करोडदेखि माथिसम्म पनि भइरहेको हुन्छ। त्यसमा संस्थाको चाहिँ नि कस्तो सञ्चालन खर्चको अवस्था कस्तो छ त्यो छ। र अर्को टेक्निकल रेडिनेसमा म मान्छु केही अझै ल्याकिङहरू छन् उहाँहरूमा, त्यो भनेको एक्सपर्टिजहरू अलिक कम छ, ती योग्य कर्मचारीहरूमा अलिकति ट्रेनिङको खाँचो छ र केही एजुकेसनहरूको जरुरी छ। र अर्को मेजर कुरा चाहिँ पोलिसी र फ्रेमवर्क नै हो। कुनै पनि टेक्निकल इनोभेसन्सहरू ब्याङ्कले ब्याङ्क तथा वित्तीय संस्थानले अँगाल्नुभन्दा पहिला कसरी त्यसलाई गभर्न गर्ने, त्यसलाई कसरी एउटा पिपुल सेन्ट्रिक बनाउने, कसरी इजी टु युज बनाउने, सबभन्दा महत्त्वपूर्ण कुरो त त्यो हो नि, सिम्प्लिफाइङ तरिकाले कसरी मान्छेलाई युजरलाई एक्सेप्टेन्स हुने टिम टाइपको चाहिँ पोलिसी बनाउने, रुल्स बनाउने भन्ने कुराहरू पनि महत्त्वपूर्ण हुन्छ। त्यो चाहिँ कुरामा चाहिँ उहाँहरूले अब ब्याङ्कहरूले चाहिँ प्रयास गरेको अवस्था देखिन्छ, तर पर्याप्त चाहिँ छैन मलाई लाग्छ। समय अगाडि बढ्दै जाँदा यी कुराहरू हुन्छ।
ज्ञानजी, यो सेवा लिने र दिने दुइटै एकदमै सचेत भयो, दुइटै शिक्षित भयो भने यो जुन जोखिम छ, चुनौती छ, त्यो अलिक कम हुँदै जान्छ होला। जस्तै बाहिरको विकसित देशहरूमा त नागरिक आफैमा पनि धेरै सचेत हुन्छन्, त्यस्तो हुँदाहुँदै पनि किन त्यति धेरै चुनौती चाहिँ किन थपिँदो रहेछ?
त्यसमा चाहिँ अब अघि तपाईँले एउटा प्रश्न गर्नुभएको थियो, किन चाहिँ साइबर क्रिमिनल्सहरू चाहिँ अगाडि अगाडि हुन्छ र हामी सोल्युसन गर्ने चाहिँ पछाडि, गभर्मेन्ट चाहिँ किन पछाडि छ भन्दाखेरि, त्यो चाहिँ नेपालको मात्रै प्रब्लम होइन, वर्ल्ड वाइड नै हो। त्यो क्रिमिनल चाहिँ वान स्टेप अगाडि चाहिँ हरेक कन्ट्रीमा देखिएको छ, यहाँको मात्रै होइन। अहिले हेर्नुहुन्छ भने साइबर क्राइम एज अ सर्भिस त्यो पाउँछ डार्कनेट, होइन, डार्कनेटमा चाहिँ तपाईँले कसैलाई डस एट्याक गर्न चाहनुभयो भने तपाईँले बट्स किन्न पाउनुहुन्छ र एकदम सस्तो प्राइसमा। त्यो नेचर भनौँ, अहिले चाहिँ साइबर क्राइमले चाहिँ ड्रग्स क्राइम त्यो टोटल नम अमाउन्ट चाहिँ इट ह्याज अलरेडी ओभरटेकन। अहिले चाहिँ सबैभन्दा हाइएस्ट क्राइम चाहिँ साइबर वर्ल्ड वाइड नै हो, र नेपालको मात्रै चाहिँ त्यो च्यालेन्ज होइन, वर्ल्ड वाइड नै त्यही नै भइराखेको छ। तर हाम्रोमा चाहिँ मेबी त्यो चेतनाको कमी भनौँ न, साइबर क्राइम छ तर हामी डेभलपिङ कन्ट्री हो भनेर हामीले सोच्नु हुँदैन, बोर्डरलेस हो। साइबर क्राइमको लागि चाहिँ हामी डेभलपिङ कन्ट्री होस् डेभलप्ड कन्ट्री होस् हामी त झन् टार्गेट हुन सक्छौँ नि त।
नेपालमा नेपाली मात्रै त्यो आक्रमण गर्ला, नेपालीले मात्रै क्षति पुर्याउला भनेर बस्नु
मात्रै होइन। अर्को साइबर क्राइमको इस्यु चाहिँ के हामीले बुझ्नुपर्छ भने, सर्टेन साइबर ल चाहिँ हामी यहाँ बसेर यदि विदेशको सिस्टम ह्याक गऱ्यौँ भनेदेखि उनीहरूको ल पनि हामीमा लागू हुनसक्छ, होइन। त्यो कुरा चाहिँ अब हामी सबैले सचेत भएर बुझ्नु, जस्तो यो चाहिँ अब साइबर होइन प्राइभेसीसँग रिलेटेड भन्छ जिडिपिआर, त्यो चाहिँ युरोपको रेगुलेसन, जेनरल डेटा प्रोटेक्सन रेगुलेसन भन्छ, त्यो चाहिँ ग्लोबल हो। यदि युरोपियन सिटिजनको डेटा चाहिँ हामीले यहाँ सेक्योर गर्न सकेनौँ भनेदेखि चाहिँ त्यो ल चाहिँ अथवा त्यो लमा भनिएको इन्फोर्समेन्टहरू चाहिँ यहाँको कम्पनीहरूलाई पनि लागू हुन्छ। त्यो कुरा चाहिँ हामीले बुझ्नुपर्ने जरुरत हुन्छ।
हामीसँग 35 मिनटको मात्रै समय, 3 जना पाहुनाहरू हुनुभयो, कमै मात्र बोल्न पायो। कार्यक्रमको अन्तिमतिर आइसकेका छौँ। नेपाल राष्ट्र ब्याङ्कका उपनिर्देशक प्रहलाद गिरीजी, तपाईँलाई यो ब्याङ्किङ प्रणालीमा हुने साइबर सुरक्षा सम्बन्धी केही नागरिकहरूलाई, हामीलाई सुनिरहनु भएकाहरूलाई केही भन्न मन छ भने भनिदिनु होला अन्त्यमा।
धेरै कुरा छन् सेक्युरिटी प्रोफेसनल्सहरूले उजागर गरेका कुराहरू, जस्तो कि अथेन्टिकेट रूपमा अथेन्टिकेट भन्छौँ त्यसलाई, त्यो टेक्निकल टर्म्समा चाहिँ हामी अलिक चनाखो भएर चाहिँ कारोबार गर्नुपर्छ। अब एटिएम ट्रान्जेक्सनकै कुरा गर्दाखेरि पनि पिन चेन्ज गरिरहनु पर्ने अवस्था छ, र मैले यसमा केही आर्टिकल्सहरू पनि लेखेको छु कारोबार दैनिकमा, त्यो त्यसमा मैले मेजर कुराहरू चाहिँ के छ भने अब एटिएममा पनि सजाय राख्ने, अब फिजिकल सिक्युरिटीको साथसाथै युजरले पनि आफ्नो ट्रान्जेक्सनको मोनिटर गरिरहने टाइम टाइममा, होइन रिस्कहरू हेरिरहने, ट्रान्जेक्सनको भोल्युम कस्तो छ, सेक्युरिटी पासपोर्टहरू पनि पिनहरू पनि चेन्ज गरिरहने एउटा त्यो पाटो छ। अर्को अब स्मार्ट मोबाइलमा चाहिँ नि स्मार्टफोनमा चाहिँ मोबाइल एप्लिकेसन्सहरू चलाउँदा पनि साइन आउट गर्ने र त्यो तुरन्तै त्यो युज गरेपछि अब अहिले त टु वे अथेन्टिकेसन भन्छ त्यसलाई ओटिपी, त्यो त्यो व्यवस्था आफूमा त्यसको सुनिश्चित गर्ने जस्ता लगायत अरू पनि धेरै प्रिकसन्सहरू लिनुपर्ने हुन्छ। अनि सिक्युरिटीका सामान्य सिक्युरिटीका ब्याङ्किङ सेक्टरमा कसरी चाहिँ ट्रान्जेक्सन गर्दा सिक्युरिटी हुन्छ भन्ने कुराहरूको चाहिँ लिटरेचरहरू पनि
नयाँ प्रविधि प्रयोग गरे भनेर मख भएर
चाहिँ एउटा म एउटा कुरा थप गर्न चाहन्छु, जस्तो यहाँले भन्नुभयो सेवा दिने र सेवा लिनेसँग मात्रै ग्याप एनालाइसिस हुने, यहाँ स्टेक होल्डर धेरै हुन्छ, जस्तो कि ब्याङ्किङ सेवा दिने ब्याङ्क तथा वित्तीय संस्था एउटा ब्याङ्किङ अर्गनाइजेसन भयो, अर्को चाहिँ नि युजर भयो मतलब क्लाइन्ट भयो, होइन त्यो मात्रै होइन स्टेक होल्डर मल्टी स्टेक होल्डरसँग हामीले चाहिँ एउटा चाहिँ नि कोअर्डिनेसन गर्नु जरुरी छ, जस्तै गभर्मेन्ट भयो अरू अन्य रेगुलेटर भयो, टेलिकम प्रोभाइडर इज द मोस्टली अहिले चाहिँ नि ऊ भयो होइन, इन्टरनेट सर्भिस प्रोभाइडर भयो, दिज आर अल्सो रिस्पोन्स, उहाँहरू पनि
दिनुपर्छ
नि हो नि त, किनभने मैले अघि पनि भने ओटिपी ढिलो आयो टाइम आउट भएपछि आयो भने मलाई अस्ति त्यो एनसिएचएल आइपिएसको फन्ड ट्रान्सफर गर्दाखेरि ओटिपी त आउँदैन आएर पछि आधा घन्टापछि ओटिपी आएर, जबकि उसको टाइम आउट टाइम चाहिँ 60 सेकेन्ड थियो, 60 सेकेन्ड पछि अटोमेटिक त्यो ओटिपी चाहिँ इन्भ्यालिड हुने थियो, भनेपछि आधा घन्टापछि आएको ओटिपीले के काम गर्छ हेर्नुहोस् त, यो इस्युज भनेको कहाँ रहेछ नि त टेलिकमको इस्युज हो, मैले एनसिएचएललाई सोद्धाखेरि होइन द्याट इज नट आवर इस्यु, अब क्युमा बस्छ मेबी ट्राफिक होला त्यसको कारणले सी हो, यस्तो यस्तो कुराहरू चाहिँ अलि हामी यो यो ट्रान्जेक्सन फिनान्सियल ट्रान्जेक्सनमा ब्याङ्क वित्तीय संस्थाको ट्रान्जेक्सनमा जो जो सरकारवालाहरू जोडिनुहुन्छ उहाँहरूको पनि इन्टरकनेक्सन इन्टरकोअर्डिनेसन उहाँहरूको सुझाव यो सरकारवालाहरू बसेरै यो सबै लाइन एजेन्सीहरू बसेर चाहिँ यसलाई गर्नुपर्छ जस्तो लाग्छ, यो लेभ गिभर र टेकर मात्रै होइन मेरो विचारमा चाहिँ।
अन्त्यमा कुमारजी केही भन्न चाहनुहुन्छ तपाईँ यही विषयमा?
अब सेक्युरिटी इज इन सेक्युरिटी मैले अघि नै पनि भनेपछि सेक्युरिटी भने डिफेन्स इन डेप्थ एप्रोच हो क्या, मल्टी स्टेक होल्डर मोडलमा प्रहलाद सरले भने जस्तो मल्टी स्टेक होल्डर मोडलमा मल्टी स्टेक होल्डरलाई ले के सोचिदिनु पर्यो त भनेदेखि डिफेन्स इन डेप्थ एप्रोचमा लेयर्ड एप्रोचमा सोचिदिनु पर्यो क्या, भनेपछि संसारमा कुनै पनि कुरा सेक्योर छैन, वास्तविक हो त्यो, हामी 200% सेक्योर 100% सेक्योर भन्नु बेकार छ, भनेपछि हामी इनसेक्योर छौँ, बरु सबैजना बसौँ किनभनेदेखि टिमवर्क इज ड्रिम वर्क भन्छौँ हामी, होइन यदि टिमवर्कले ड्रिम वर्क क्रिएट गर्ने हो र संसारलाई सिक्योर बनाउने हो नेपाललाई सिक्योर बनाउने हो भनेदेखि चाहिँ लेयर्ड एप्रोचमा मल्टी स्टेक होल्डर बसेर हामीले चाहिँ नि एउटा चाहिँ नि भनौँ न एउटा एक्सर्साइज गऱ्यौँ भने मोमेन्टम क्रिएट गऱ्यौँ भने त्यो कुरा पोसिबल छ। र हामीले के पनि बुझ्नुपर्छ भने सधैँ टेक्निकल मान्छे मात्र होइन, भनेपछि सिनियर म्यानेजमेन्टदेखि कुनै पनि संस्थाको टप म्यानेजमेन्टदेखि लिएर, भनेपछि साइबर सेक्युरिटी भने के हो भन्ने कुरा हाम्रो देशको प्रधानमन्त्रीलाई पनि बुझाउनु पर्यो, राष्ट्रपतिलाई पनि बुझाउनु पर्यो, होइन अनि उहाँहरूले बुझिसकेपछि अनि हामी बल्ल लिएर आपसमा सबैलाई बुझाउँदै जानुपर्ने हुन्छ।
चुनौती जहाँ पनि छ, जतिसुकै ठुलो प्रविधि युज गरेकालाई पनि चुनौती छ भन्ने कुरा अमेरिकामा देखिएको छ, उसले इन्टरनेट र साइबर सुरक्षामा खतरा रहेको भनेर आपतकाल घोषणा गरेको छ भन्ने कुरा गरिरहँदा ज्ञानजी अन्त्यमा केही भन्नु छ यहाँलाई?
मैले चाहिँ डेफिनेटली हाम्रो चाहिँ अब टेक्नोलोजिकल एडभान्समेन्ट पनि भएको छ र नयाँ पोलिसी प्रोसिजर उहाँले अघि प्रराजीले भन्नुभयो मैले हेरेको थिएँ आइटी सर्टेन रिक्वायरमेन्टहरू ब्याङ्कको लागि राखिदिनु भएको छ, अहिले आएछ चाहिन्छ अडिट गर्नुपर्ने, त्यो चाहिँ हामी पोजिटिभतिर गइरहेछौँ, स्लोली हामी मुभ भइरहेछ, द्याट्स भेरी भेरी गुड, अनि त्यो चाहिँ अब हामीले अप्रिसिएट गर्नुपर्छ। र अर्को मे उहाँहरूले भन्नुभयो जस्तै डिफेन्स इन डेप्थ अप्रोच, र दे इज नथिङ लाइक रिस्क फ्री इन्भाइरोमेन्ट, हामीले हेर्ने के भन्छ त्यो रिस्क चाहिँ हाम्रो एपिटाइटभित्र पर्छ कि पर्दैन, होइन प्रपर रिस्क एसेसमेन्ट गरेर एज लङ एज द्याट्स विदिन आवर रिस्क एपिटाइट द्याट इज फाइन, हामीले थाहा पाउनु हामी यो अवस्थामा हुनुपर्छ, वी निड टु नो वेयर वी आर, हरेक अर्गनाइजेसन स्पेसली फाइनेन्सियल सेक्टरले चाहिँ मान्छेहरूको के हुन्छ भने दे ट्रस्ट ब्याङ्क, होइन उनीहरूले चाहिँ ब्याङ्कलाई भयो सर्टेन प्रोफेसन लाइक डक्टर भयो उनीहरूले चाहिँ ब्लाइन्ड ट्रस्ट गर्छ, र हामीले चाहिँ त्यो ब्रेक गर्नु हुँदैन, हामीले नर्मल पब्लिकको ट्रस्टलाई चाहिँ ब्रेक नगरौँ, र इन्टरनेटको एजमा आएर हामी डेभलपिङ कन्ट्रिज हो, हामीले चाहिँ डेभलप कन्ट्रिजलाई फलो गर्न सक्दैनौँ भन्ने होइन कि लेट्स फाइन्ड अ वे आउट, लेट्स वर्क टुगेदर. कसरी चाहिँ त्यो वेयर देयर इज अ च्यालेन्ज अलवेज अ सोल्युसन, र त्यो सोल्युसन चाहिँ कसरी फाइन्ड आउट गर्ने भनेर वी क्यान वर्क टुगेदर.
हामीसँग 35 मिनट थियो, तिनजनाहरूले यहाँहरूले आफ्नो विचार राखिदिनु भयो, धेरै कुरा गरौँ जस्तो लाग्छ, फेरि फेरि पनि कुरा गर्दै गरौँला. हाम्रो स्टुडियोसम्म आएर समय दिनुभयो यहाँहरू तिनैजनालाई धन्यवाद.
धन्यवाद.
यो कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, देशका विभिन्न रेडियो स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन मार्फत संसारभरि प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालको समय सकिनै लागेको छ. अर्को बुधबार बिहान 8:20 नयाँ आर्थिक विषयको कुराकानीसहित फेरि उपस्थित हुने नै छौं. आजको लागि कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै म अर्जुन पोखरेल पनि बिदा हुन्छु. नमस्कार.